नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। यस वर्ष वर्षायाममा कम पानी पर्ने अनुमान गरिएको छ, जसले कृषि उत्पादन प्रभावित हुने देखिएको छ। सामान्य समयमा पनि आन्तरिक खपत धान्न ठूलो परिमाणमा खाद्यान्न भारत तथा तेस्रो मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ। त्यसमाथि उत्पादन कम भए कसरी पूर्ति गर्ने भन्ने चिन्ता थपिएको छ। किसानले खेतीको समयमा आवश्यक मात्रामा रासायनिक मल पाउन सकिरहेका छन्। यसपालि त्यसको व्यवस्थापन कसरी हुन्छ? यी लगायतका कृषिका विभिन्न पाटोमा कुराकानी गर्नेछौ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि तथा आपूर्ति महाशाखाका प्रमुख डाक्टर रामकृष्ण श्रेष्ठ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। डाक्टर सर, हजुर, स्वागत छ यहाँलाई। अब पहिलो त हामी आफूलाई आवश्यक पर्ने आन्तरिक खपत पनि आयात गरेर धान्नुपर्ने अवस्थामा छौं। त्यसमाथि यसपालि पानी कम पर्छ वर्षायाममा भनिएको छ, जसले पक्कै पनि हाम्रो उत्पादनमा प्रभाव पार्छ नै। सरकारले कसरी सोचेको छ यो विषयलाई?
यहाँले भन्नुभएको जस्तै अहिले अहिलेसम्मको यो जुन यो मौसम पूर्वानुमान भएको छ, त्यसले चाहिँ यो आगामी यो धान सिजनमा चाहिँ पानी कम हुने, पानी पर्ने, कम पर्ने चाहिँ देखाएका छ यो पूर्वानुमानले चाहिँ। त्यो सन्दर्भमा चाहिँ नेपाल सरकारले पनि अब छलफलहरू सुरु गरेको छ, तयारीहरू सुरु गरेको छ। केही दिन अगाडि चाहिँ हामीहरूको यो एउटा समीक्षा र यो हाम्रो विकास समस्या समाधान समिति भन्ने हुन्छ मन्त्रालय स्तरीयको, त्यसमा हाम्रो सबै मन्त्रालय अन्तर्गतका निकायका सरकारवालाहरू सम्बन्धित व्यक्तिहरू हुनुहुन्छ, त्यहाँ पनि हामीले छलफल गऱ्यौँ। र एउटा हिजो पनि छलफल भएको थियो मन्त्रालयमा एउटा टिम बनेर, अहिले तत्कालको लागि चाहिँ हामीले प्राविधिक हिसाबले र व्यवस्थापकीय हिसाबले के गर्न सक्छौँ भन्ने बारेमा चाहिँ एउटा टिमले काम गरेर छिटै नै त्यस्तो निष्कर्षको आधारमा स्थानीय तह, प्रदेश, सङ्घका इकाइहरू र सबैको सहकार्यमा चाहिँ यो टेक्निकल कुराहरू, जस्तो उदाहरणको लागि अब यो कम पानी भए पनि हुने, सुक्खा सहन सक्ने हामीसँग जातहरू छ, ती जातहरू भनेको के हो, त्यसको खेती कसरी गर्न सकिन्छ भन्ने कुराहरू नभएका होइन, तर त्यसलाई अलिक व्यापक रूपमा प्रचार प्रसार गर्ने कुरा एउटा रह्यो। अर्को वैकल्पिक बालीहरू पनि छन् हेर्नुहोस्, अब म स्वयंको कुरा गर्नुहुन्छ भने त्यही वर्षहरू भयो यो जलवायु परिवर्तनको असर बढ्दै जाँदाखेरि चाहिँ मैले 10 वर्ष अगाडि जस्तो लाग्थ्यो भन्ने गरेका थिएँ, कुनै दिन यस्तो आउन सक्छ अब हामीले धान खेतमा चाहिँ कोदो खेती गर्नुपर्ने हुनसक्छ भन्ने गर्थेँ म, अहिले ठ्याक्कै त्यही अवस्थामा छौँ जस्तो लाग्छ। र अर्को एउटा चाहिँ यसैसँग सम्बन्धित भएर चाहिँ हामीले कोदोको बिउ राख्ने पनि किसानलाई अनुरोध गर्न सक्छौँ सम्भवतः, त्यो अब टेक्निकल टिमले विस्तृत अध्ययन गरेपछि आउँछ। किन भन्दा अब धानको बिउ राखेर अब पानी पर्यो भने चाहिँ अब रोपाइँ गर्न भयो, नभए थोरै क्षेत्रमा कोदोको बिउ राख्दाखेरि पनि धान यदि खेती नै गर्न सक्ने अवस्था भएन भदौसम्म, साउन भदौसम्म भने पनि कोदो खेती गर्न सकिन्छ। किन भन्दा हामी सबैलाई थाहा छ तराईहरूको खाद्य भण्डार र विगतमा चाहिँ तराई मधेसमा चाहिँ प्रशस्त मात्रामा कोदो फादर खेती हुने हो। अहिले पनि धेरै ठाउँहरूमा कोदोको खेती अब महत्त्व लगाएको जिल्लामा त अब यो सिधै रोपाइको जस्तो पनि गरिन्छ, अरू अलिकति टाढी जस्तो भागमा अहिले पनि कोदो खेती गरिन्छ। त्यस कारणले यो विकल्पहरू छन्। त्यो बाहेक किसानलाई राहत दिनको लागि के गर्न सकिन्छ, बिउको उपलब्धता, प्रविधिकोमा पहुँच लगायतका कुराहरूमा र अनि फोरकास्ट खासमा मौसमको यो पूर्वानुमान र यो हामी जुन साप्ताहिक रूपमा यो मौसम बुलेटिन जारी गर्छौँ त्यसको पहुँच बढाउने लगायतका कुराहरूमा छलफल भइराखेका छौँ। यो छिटै नै हामी एउटा निष्कर्षमा पुगेर चाहिँ किसान समस्या र सरकारहरू प्रदेश स्थानीय सरकारहरू समक्ष यो लिएर जानेछौँ।
अब बिउ राख्ने समय त भइसक्यो होइन, अब यो यहाँहरूले जुन बनाएको समिति छ अथवा कार्यदल छ, यसले अब सम्भावनाहरू उपायहरू खोजी गर्दै गर्दा किसानहरूले बिउ राखिसकेका हुनेछन्, अनि पानी परेन भने त त्यसले प्रभाव पार्नेछ। अलिकति ढिलो भयो कि यो छलफलका लागि अथवा उपयुक्त समय नै हो अहिले?
होइन, यस्तो भयो, अब यो धानको बिउ राख्ने आफ्नो स्वाभाविक छ, यसैले किसानहरू अलिक बिजिएको पनि छ, हामीले मौसम बुलेटिन मार्फत भनिएका पनि छौँ। अलिअलि यसपालि अब यहाँले पनि महसुस गर्नुभयो होला, अरू सुनिने श्रोताहरूलाई पनि महसुस छ होला, अब पछिल्लो समय चाहिँ यो मनसुन यो पानी पर्ने यो तापमान बढिएको छ, अनि अलिक मनसुन सुरु हुन्छ, त्यस पछाडि चाहिँ फेरि लामो ग्याप हुन्छ फेरि पर्ने, र अहिले मनसुन पछिल्लो केही वर्षहरूको अध्ययनले के देखाएको छ भन्दा नेपालमा मनसुन करिब 2 हप्ता चाहिँ पछाडि सरेको छ जस्तो छ। त्यस कारणले आज साउन हामी त सुपर भर्यौँ पहिलो हप्ता छ पनि अब धान रोप्ने खालको अवस्था छ। त्यस कारणले अब यो बिउ राख्दैखेरि पनि हामीले अलिकति विभिन्न समयलाई टार्गेट गरेर नि धान लगाउने समयलाई टार्गेट गरेर नि अब गर्नुपर्ने हुन्छ त कतिपयले गर्नुहुन्छ भन्ने लाग्छ। एउटा के भयो हेर्नुहोस् होइन र दोस्रो भनेको हामीले अहिले मैले भनेको पहिलोको कुरा गर्दाखेरि चाहिँ त्यो ढिलो भएको छैन भन्ने हामीहरूको अनुमान हो। त्यो भन्दा भदौको पहिला त्यसमा त हामी पुर्छौँ नै धानलाई होइन, खास गरी तराई मधेसको क्षेत्रहरूमा त्यो हिसाबले चाहिँ ठिकै छ कि भन्ने हो हामीहरूको चाहिँ। अब
भनेको चाहिँ अब धान यदि खेती हुन सक्ने अवस्था भएन अथवा बिउ लगाए पनि त्यो रोप्न सक्ने अवस्था भएन भने भदौको दोस्रो साताबाट कोदो लगाउन सक्ने अवस्था हुन्छ कि के हुन्छ त्यसको?
हुन्छ, अब सादीको कोदो लगाउने समय हाम्रो तराईदेखि पहाडसम्म अलग अलग छ हेर्नु छैन, अब जेठदेखि नै लगाउन सुरु गरिन्छ, यो भदौसम्म पनि लगाइन्छ। त्यो हिसाबले त्यो सम्भव छ, प्राविधिक रूपमा सम्भव छ भन्ने।
अनि यो सुक्खा सहने धानका जुन भन्नुभयो यहाँहरूले होइन, तरहरा लगायत विभिन्न यहाँहरूले चाहिँ साप्ताहिक बुलेटिनमा पनि यो जारी गर्ने गर्नुहुन्छ, यो गर्नु होला भनेर, तर त्यो आम तहमा पुग्न सकेको छ कि छैन किसान तहमा? र त्यसको
अनि त्यो फेरि अर्को
हजुर
अर्को यहाँ एक कुरा क्लिक गर्नुहोस्
हजुर हजुर, जस्तो अब यो सुक्खा सहने धानहरू छ नि, अब यो
हजुर
यो सुक्खा सहने धानहरूका बारेमा यसको बिउको चाहिँ उपलब्धताको कुरा या धानको प्रचारको कुरा यी यावत कुराहरू चाहिँ किसान तहसम्म पुग्न सकेको छ कि छैन, कसरी त्यो पुर्याउन सकिन्छ?
यस्तो छ कि त्यो नपुगेको भन्ने होइन, तर अब बुझ्नु के पर्यो भन्दाखेरि हामी तीन तहको सरकारको सरकारमा छौँ अहिले। अब तीन तहको सरकारको अब समन्वय राम्रो हुँदाखेरि चाहिँ त्यो जे प्रविधि छ जे जात छ त्यो किसानसँग छिटो पुग्ने हो। अहिले सङ्घीय सरकारले खास अनुसन्धानमा बढी छ, अब प्रसारमा किसान संरक्षण जुटेन चाहिँ संविधानले नै हाम्रो स्थानीय तह र प्रदेश सरकारलाई भनेको छ। त्यो हिसाबले कहीँ कतै चाहिँ अब अलिकति ढिलो हुने प्रविधि किसानकोमा पुग्नलाई भन्ने चाहिँ छ। त्यसलाई सम्बोधन गर्नको लागि पनि हाम्रो कृषि अनुसन्धान प्रसार र शिक्षा भन्छौँ हामी, यो तिनवटाको समन्वयको लागि हाम्रो केही समूहहरू चाहिँ छन्। तथापि अहिले ठ्याक्कै अब स्थानीय स्तरमा चाहिँ यस्तो संयन्त्रहरू त्यति दह्रो भइसक्न सकेका छैन। त्यो समस्यालाई सम्बोधन गर्नको लागि हामीले विभिन्न उपायहरू गरे हामी जस्तै हाम्रो कृषि अनुसन्धान परिषद आफैले चाहिँ कृषकहरूको तालिम गर्ने त्यस पछाडि गएर कृषकहरूकोमा पुग्नको लागि हामीसँग चाहिँ स्थानीय तहमै हामीहरूको आउटरिच विषयक साइट भन्छ कि त्यो भनेको मतलब ठाउँ ठाउँमा देशको 70 बढी ठाउँहरूमा उहाँहरूको ग्रामीण स्तरमै यो अनुसन्धानको सानो इकाइ रहेको छ, त्यहाँबाट पनि प्रविधि प्रसारहरू हुने गर्छ भने अब विभिन्न समयमा वैज्ञानिक र किसानहरूको अन्तर्क्रिया पनि हुन्छ, अनि किसानहरूलाई कृषिका अनुसन्धान केन्द्रहरूमा भ्रमण गराउने कार्यक्रमहरू पनि हुन्छ। यसका बावजुद यहाँले भन्नुभएको जस्तो जति राम्रो हुनुपर्ने त्यति भएको छैन, त्यसको लागि स्थानीय तह सबैभन्दा बढी जिम्मेवार हुन्छ। स्थानीय तहले अनुसन्धानसँग जोडाउने अनि प्रदेश सरकार र सङ्घीय सरकारका इकाइहरूसँग किसानलाई जोडाउने यो खालको अवस्था चाहिँ एकदमै अत्यावश्यक छ। अब स्थानीय तहले कतिपय स्थानीय तहले कृषिमा राम्रो काम पनि गर्नुभएको छ, तर अब धेरै स्थानीय तहको हेर्दाखेरि चाहिँ कृषिको प्राथमिकता यो दीर्घकालीन रूपमा होइन एउटा नीति योजना सहित अब दिगो कृषिको बारेमा चाहिँ त्यति धेरै चाहिँ प्रयास गरेको देखिँदैन, यो एकदमै चिन्ताजनक अवस्था हो। त्यस कारणले अहिले यहाँले भन्नुभएको स्पेसिफिक कुरा गर्दाखेरि चाहिँ हामीसँग धानको जस्तै सुक्खा सिरिज छ, हामी धान सुक्खा 1, 2, 3, 4, 5 छ, त्यो मात्रै होइन हामीसँग दुवान सहन सक्ने जातहरू पनि छ, सुक्खा सहन र दुवान सहन दुई सहन सक्ने जातहरू छ, बहुगुणी 1, बहुगुणी 2 भन्ने हामी, अनि हाम्रो दुवान सहन सक्ने सगवान सेवाराङ सगवान भन्ने यी थुप्रै जातहरू छन्। यसको चाहिँ अब त्यो अहिले मैले भनेको जस्तै किसानबाट किसानकोमा जाने अनि किसानले लगाएर अनि किसानले मन पराएर फेरि बिउको माग भएर अनि यो बिउ प्रणालीमा आउने यो जुन एकदमै महत्त्वपूर्ण चक्र छ नि, त्यो चक्र चाहिँ जति डह्रो हुनुपर्ने हो त्यति डह्रो हुन सकेका चाहिँ छैन। र खास गरी यो संहिता लागू भएपछि हामी तिन तहमा बाँडियौँ, तिन तहमा बाँडिएपछि त्यो संयन्त्र चाहिँ अलिक कमजोर भएको हो कि भन्ने जस्तो चाहिँ छ अवस्था।
हजुर, अब यो यसपालि चाहिँ भनौँ न यो सम्भावनाको जुन यहाँहरूले खोजी गरिरहनु भएको छ, अब त्यसलाई चाहिँ नै कार्यान्वयन गर्ने सन्दर्भमा चाहिँ तीन तहका बीचमा समन्वयको जुन अन्य हिसाबले चाहिँ समस्या देखिएको छ त्यो चाहिँ कसरी जोड्ने त अब
यो फेरि आजको छलफलको विषय भन्दाखेरि धेरै ठुलो विषय वृहत विषय हो यहाँलाई बताउँ होइन त्यसको पनि उपायहरू छ नभएको छैन मलाई सोध्नुहुन्छ भने हामीसँग चाहिँ सङ्घ प्रदेश र स्थानीय तह अथवा अन्तर सरकार सम्बन्ध र सहकार्य ऐन छ त्यो ऐनको नियमावली बन्ने क्रममा छ त्यो नियमावली बन्ने क्रममा चाहिँ तीन तहको सरकारको यो लिङ्केजलाई अथवा सम्बन्धलाई सुदृढ गर्नको लागि एउटा कानुनी संरचना आवश्यक हुन्छ भनेर हामीले भनिराखेका छौँ संहिताले के भनिदियो भन्दाखेरि तिनवटा तहको सरकारको अलग अलग एकल अधिकार र यो के भन्छ कन्करेन्ट राइट अथवा साझा अधिकार दियो अब कृषि हेर्नु साझा अधिकारको सूचीमा पनि छ प्रदेश स्थानीय तहको एकल अधिकारको सूचीमा पनि छ यसमा अलिकति कन्फ्युजन चाहिँ पहिलेदेखि रहेको छ त्यस कारणले कार्य विस्तृतिकरण नेपाल सरकारले पहिला तयार गरेको हो त्यो कम्प्लिट भएर दोस्रो चोटिको कार्य विस्तृतिकरण त्यो बाहिर आइसकेका त छैन त त्यसमा केही सुधारहरू भएको छ होला अहिले हामीले मन्त्रालय आफैले चाहिँ अहिले हामीले कृषि विकास रणनीतिको चाहिँ हामीले अहिले यो परिमार्जन गर्दैछौँ यो परिमार्जन गर्ने क्रममा नि हामीले तीन तहको सरकारको कृषि सम्बद्ध कुरा गतिविधि स्तरमा चाहिँ के हो सङ्घले के गर्ने प्रदेशले के गर्ने स्थानीयले के गर्ने भनेर छुट्याउनेवाला छौँ अहिले अलिकति नीतिगत कुरा र तीन तहको सरकारको भनौँ न अब नेतृत्व तहमा छलफल हुनुपर्ने कुरा हो त्यही सन्दर्भमा यहाँलाई बताउँ हामीलाई चाहिँ हामी चाहिँ यो अघि मैले भनेको ऐन अन्तर्गतै एउटा चाहिँ विषयगत समिति भन्ने छ जसमा चाहिँ जस्तो उदाहरणको लागि कृषिको विषयगत समिति छ जसमा हाम्रो कृषिको सङ्घीय मन्त्रीज्यूले त्यसको अध्यक्षता गर्नुहुन्छ प्रदेशका कृषि सम्बद्ध मन्त्रीज्यू त्यसको सदस्य हुनुहुन्छ सचिवज्यूहरू त्यसको आमन्त्रित सदस्य हुनुहुन्छ हो त्यो फोरममा पनि हामी छलफल गरेका हुन्छौँ यी विषयहरू कसरी हामीले समन्वय सहकार्य सुधार गर्न सक्छौँ भनेर र त्यो एउटा प्लेटफर्म एकदमै राम्रो पनि भएको छ अहिले प्रदेशले के गरिराखेको छ प्रदेशको आवश्यकता के छ समस्या के छ सङ्घलाई थाहा हुन्छ सङ्घले कसरी काम गरिराखेको छ भने प्रदेश हामी स्थानीय तहको पनि त्यहाँ प्रतिनिधि बोलाउँछौँ यो त्यो के भन्छ कम्पोजिसनमै त्यो स्थानीय तहको पनि प्रतिनिधि हुने व्यवस्था छ त्यसरी काम त भएका छन् हेर्नुहोस् नभएको होइन अब आगामी दिनमा यो अझै सुधार गरेर जानुपर्ने आवश्यकता पनि छ सुधार हुने जाला भन्ने अपेक्षा पनि गर्न सकिन्छ
अब अर्को विषयमा लागौँ किसानले खेतीको समयमा आवश्यक मात्रामा रासायनिक मल पाउन सकेका छैनन् अब हुन त यसपालि अलिक पानी कम पर्यो भने त्यसको आवश्यकता पनि अलि विगतभन्दा कम होला तर त्यो चाहिँ सधैँ भनौँ न हरेक वर्ष चाहिँ त्यो विषय समस्याका रूपमा रहने समस्या समाधान चाहिँ जुन दिशामा जुन गतिमा जसरी हुनुपर्ने त्यो हुन नसक्ने अवस्था विद्यमान छ यसपालि यहाँहरूले होइन हामी समयमै त्यसलाई चाहिँ वितरणको प्रक्रिया अगाडि बढाउँछौँ भन्नुभएको छ अझै वैज्ञानिक आधारमै बढाउँछौँ भन्नुभएको छ त्यो भने के हो
पहिलो कुरो त यो मलको जुन यहाँले भन्नुभयो नि वर्षिने समस्या अब यसको त एउटा महत्त्वपूर्ण पाटो के छ भन्दाखेरि मलको उपयोग मलको माग अत्यधिक मात्रामा बढ्दै गएको छ पहिलो कुरो यो हेर्नुहोस् होइन साविकमा पहिला विगतमा मलै प्रयोग हुन्थ्यो अब यो नेपालमा करिब आजभन्दा करिब भन्नुहोस् न यो 70+ इयर्स वर्ष भयो नेपालमा 1950-55 नेपालमा मल आउन थालेको हो अब यसको माग र उपयोग एकदमै धेरै बढेको छ अब यो एउटा उत्पादन वृद्धिको लागि आवश्यक पनि हो तर चिन्ताको विषय के छ भन्दाखेरि हामी मलमा अत्यधिक निर्भर भएका छौँ मल हामी एक त मलमा मात्रै निर्भर भयौँ त्यही मलमा पनि हामी युरिया डिएपी पोटास मध्ये युरिया मात्रै हालिदिने भयौँ जसले गर्दाखेरि चिन्ताको विषय भनेको हाम्रो माटो खराब हुँदैछ माटो खत्तमै हुँदैछ यो चाहिँ सबभन्दा चिन्ताको विषय रेडियोसन लिने श्रोताहरूले चाहिँ यो विषय चाहिँ मलम गर्नुहुन्न म एकदमै अनुरोध गर्छु त्यसको लागि हामीले चाहिँ नीति कार्यक्रमहरू धेरै वर्षदेखि गरेका छौँ यो वर्ष पनि गरेका छौँ अर्को वर्षमा गर्दैछौँ त्यो कुरामा म आउँला जहाँसम्म रह्यो रसायनिक मलकै कुरो यहाँलाई बताउँ त्यो अहिले पनि मैले भनेको जस्तै वार्षिक रूपमा त्यो प्रत्येक वर्ष माग बढ्दै 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 जानु भयो हामीले कम्तीमा 15-20% माग बढ्दै गएको पाइएको छ अब हामी मल उत्पादन गर्दैनौँ हामी अन्तर्राष्ट्रिय बजारमा पूर्णतः निर्भर छौँ अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनु पर्दाखेरि सरकारले चाहेर पनि बजेट व्यवस्था भएर पनि हामीले लाख कोसिस गरेर पनि कहिलेकाहीँ समस्या पर्छ त्यसको कारण भनेको के हो यसको खरिद प्रक्रिया पनि लामो छ त्यसलाई हामी सुधारेर गएका छौँ धेरै हदसम्म तर यो सात समुद्र पारेबाट आउनुपर्ने र ठाउँमा पटक पटक ठाउँमा झार्ने फेरि के भन्छ तपाईँको अर्कोमा हाल्ने जस्तै ठुलो जहाजमा आउँछ समुद्रसम्म त्यो पोर्टसम्म आउँदैन कता पोर्टसम्म आउँदैछ त्यसपछि फेरि ठुलो जहाजबाट सानो जहाजमा झार्ने सानो जहाजबाट फेरि अर्को बिमा जस्तोमा झारेर बल्ल कलकत्ता पोर्ट आउँछ यो पटक पटकको गर्दाखेरि चाहिँ समय लाग्ने अनि रेलवेको रियाक्ट पाउन गाह्रो हुने यो हजार समस्या छन् त्यस कारणले हामीले चाहेर पनि समयमा कहिलेकाहीँ मल दिन नसकेको अवस्था सत्य हो र अर्को माग अझै पनि बढ्दै गएको कारणले त्यो समस्या आएको हो। अर्को कुरो त अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा एकदमै उतार चढाव हुन्छ, यहाँ ठेकेदारले सम्झौता गर्यो मूल्य कहाँ पुगिसकेको हुन्छ अनि यो अरबको कुरा हुन्छ, त्यस कारणले उसले कहिलेकाहीँ चाहिँ ठेका सम्झौता गरेर पनि चाहिँ तपाईँको मल ल्याउन सक्दैन मूल्यको कारणले, उबरु के भन्छ कारवाहीमा पर्न तयार छ, बरु चाहिँ तपाईँको फाइन तिर्न तयार छ तर चाहिँ मल ल्याउन सक्दैन, यी आदि कारणहरू छन्। यसमा धेरै सुधारहरू भएका छन् अहिले चाहिँ, अब यो वर्षको कुरामा हुन्, यो वर्ष चाहिँ हामीले हाम्रो हामीलाई लक्ष्य चाहिँ हामी चाहिँ 550,000 टन मल ल्याएर किसानलाई वितरण गर्छौँ भनेर भनेका थियौँ। यहाँलाई बताउँ अहिलेसम्म हामीले 556,762 मेट्रिक टन मल चाहिँ नेपाल भित्राइसकेका छौँ, त्यो मध्ये अहिलेसम्म चाहिँ हामीले 463,100 मेट्रिक टन चाहिँ किसानलाई वितरण गरिसकेका छौँ र अहिले पनि हामीसँग चाहिँ 144,580 मेट्रिक टन मल मौजा छ। यो मलले अहिले हामीले अपेक्षा के हो र विगतको हाम्रो अनुभवको आधारमा खपतको अनुभवको आधारमा यसले हामीलाई चाहिँ धान सिजनलाई चाहिँ कमसे कम रोपाइँको समयलाई पुग्छ, हामीलाई चाहिँ अब यो टप ड्रेसको बेलामा चाहिँ मल अलिकति अभाव हुन्छ कि भन्ने खालको एउटा अवस्था छ, धान सिजनकै बेलामा पनि अब डिएपी चाहिँ अलिकति कम हुन्छ कि भन्ने पनि छ। तथापि अहिले पनि मैले भने पहिलाको हाम्रो अनुभवको आधारमा यो मलले धान सिजनको लागि पुग्छ। अब यहाँनिर एउटा कुरा बताउँ, यहाँलाई थाहा छ अहिले अहिले मध्यपूर्वमा जुन सङ्कट आइलाग्यो यसको कारणले संसारै प्रभावित भएको छ, अमेरिका भारत बङ्गलादेश जस्ता हामीका छिमेकी देश र ठुल्ठुला देशहरू यसबाट प्रभावित भएको छ, तर हामीले समयमा चाहिँ यो खरिद प्रक्रिया गरेका थियौँ र कमसे कम अहिले हामीसँग चाहिँ मल छ, यो ठुलो कुरा होइन र त्यस कारणले गर्दाखेरि चाहिँ अब जुन रह्यो अब त्यसपछिको तयारी के छ भन्ने कुरामा मैले भनिहालेँ, धान सिजन रोपाइँसम्मलाई यसले पुग्छ भन्ने अनुमान छ। त्यस पछाडिको लागि नेपाल सरकारले मन्त्रालयले केही प्रयासहरू गरेको छ, पहिलेको तिनीहरूलाई बताउँ, हामीले यो अहिले त्यो मध्यपूर्वको सङ्कट नभएको भए हामीसँग चाहिँ यही आर्थिक वर्षको र अहिले आर्थिक वर्ष गरिकन करिब करिब 95,000 मेट्रिक टन मल आउन तयार भएको थियो, यो क्राइसिसले गर्दा त्यो रोकियो। अर्को चाहिँ मल आउनलाई यहाँलाई थाहा छैन, रिड्युस हुने श्रोताहरूलाई मैले भन्नै पर्ने हुन्छ, हामी चाहिँ पल्लो पसलमा गएर के भन्छ चामल चिनी चियापत्ती किनेको कल्पना गर्छौँ सोध्छौँ, तर मल त्यस्तो होइन, मल टेन्डर आह्वान गरेपछि टेन्डर खुलेपछि नेपाल भित्रिन 225 दिन लाग्छ, 7-8 महिना लाग्छ, त्यसको लागि लामो तयारी गरेका हुन्छौँ भने लामो तयारी चाहिन्छ। अब साउनदेखि यहाँहरूलाई वितरण गर्ने मल खरिदको लागि नेपाल सरकारसँग हामीले अर्थमन्त्रालयसँग स्वेत सहमति दिने भन्छ, उहाँसँग ल ठिकै छ अर्को वर्ष तिमीलाई यति बजेट आउन सक्छ कृषि मन्त्रालयलाई मलको लागि यति चाहिँ परिमाणमा चाहिँ तिमी खरिद प्रक्रिया अगाडि बढाउन सक्छौ भनेपछि हामीले पुसदेखि नै खरिद प्रक्रिया अगाडि बढाएका छौँ। 83-84 अर्को वर्षको बजेटमा अब आउने यस 15 पर्सि आउने बजेटमा कुनै कुनै विषयको खरिद प्रक्रिया हामीले गरिसकेका छौँ हो, त्यस्तो परिमाण भनेको हामीसँग 3,00,000 हामीले के अरे त्यो के भन्छ सम्झौता गर्ने टेन्डर आह्वान गर्ने पाएको हो, त्यसमध्ये 2,50,000 हामीले गरिसक्यौँ, यो मध्यपूर्वको क्राइसिसले गर्दा त्यो 50,000 हामीले गरेनौँ, अहिले त्यो अलिक कम होला त्यसपछि गरौँला भनेर, त्यसमध्ये पनि 1,87,000 टनको सम्झौता भइसकेका छन्, एकातिर 1,87,000 टन अर्कोतिर चाहिँ 95,000 टन, यो दुई थरीको मल हामीसँग क्रमशः आउँदै थियो र हामीलाई चाहिँ अब यो कार्तिकसम्मै हाम्रो कार्तिक मुङ्सिकसम्मै हाम्रो गाउँ सिजनसम्म हामी पुग्ने अवस्थामा थियौँ। अब कसले सोचेको थिएन यो क्राइसिस आएको भनेर अलिकति छेटघाट भएको छ, अलिकति समस्या परेको छ, त्यसलाई सम्बोधन गर्न मन्त्रालयले जो सञ्चार गर्नुभएको हाम्रो आपूर्तिकर्ता मल आपूर्तिकर्ताहरू हुनुहुन्छ उहाँहरू सबैलाई बोलाएर पनि यस्तो क्राइसिसको बेलामा सरकारलाई अप्ठ्यारो परेको बेला हामीलाई सहयोग गर्न सबैले सञ्चार गर्नुभएको छ, सरकारले दिन मिल्ने छुट सुविधाहरू हामी त्यसमा हामी छलफल गर्न सक्छौँ, तर चाहिँ मल आपूर्ति गरिदिनु भएको छ। यसको फलस्वरूप अहिले चाहिँ हामी चाहिँ 175,000 टन चाहिँ एकदमै आशावादी छौँ, 30,000 टन डिएपी चाहिँ हर्मुज नै अड्किएको छ, ठ्याक्कै त्यो हर्मुज खोल्ने बित्तिकै टुक्रै आउँछ, त्यो भयो भने हामीलाई सुनिश्चित हुँदैन, त्यो बाहेक पनि अर्को 30,000 टन डिएपी र अर्को 60,000 टन हाम्रो चाहिँ युरिया चाहिँ हामी आउने अवस्थामा छौँ, हामीलाई सकारात्मक त्यो प्राप्त भएको छ, त्यो मध्ये हामीसँग भयो चाहिँ 50,000 टन भारतसँग चाहिँ हामीले जी2जी खरिद प्रक्रिया सुरु गरिसकेका छौँ, मन्त्री परिषदले हामीलाई अनुमति दियो स्वीकृति दियो, त्यो स्वीकृतिको आधारमा चाहिँ 80,000 स्वीकृति दिएको हो, तर हामीले अहिले पहिलो चरणमा चाहिँ स्रोतको कारणले गर्दा 50,000 30,000 टन डिएपी र 20,000 टन युरियाको हामीले खरिद प्रक्रिया सुरु गरिसकेका छौँ, अनि भारतको हाम्रो समकक्षी कृषि सामग्री कम्पनी लिमिटेड नेपालमा र भारतको राष्ट्रिय अनि केमिकल राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्स लिमिटेड भन्नेले चाहिँ हाम्रो लागि खरिद गरिदिने हो, उसले चाहिँ उता खरिद प्रक्रिया सुरु गरेर मूल्य भन्छ पहिला हामीले तिम्रो कति मूल्यमा दिन सक्छौ भनेर सोधेका थियौँ हामीले, त्यसको जवाफ आइसकेको थिएन, अब यो दुई दिन विचार जवाफ आएको छ, त्यो पनि अगाडि बढ्छ। यसरी हामीले चाहिँ हाम्रो पनि मैले भनेखेरि गरेँ 1,00,000 टन चाहिँ एकदमै धेरै सम्भावना भएको छ. त्यो बाहेक 1,05,000 धेरै नै हो यो. अरू चाहिँ अब अलिकति त्यो क्राइसिसले गर्दा केही समय लाग्ला, तर 1,15,000 टन आउने अवस्था भयो भने हामी एकदमै सहज अवस्थामा हुन्छौँ. एउटा कुरा यो छ तपाईँलाई बताउँ. अर्को भनेको चाहिँ हामीले रासायनिक मलको सुरुमा पनि मैले भने अत्याधिक निर्भरता हुने भएको भएर हामीले यसैपालि रासायनिक मलको लाई अलिकति त्यो सघाउ पुर्याउने भनौँ न, यसको विकल्प त पुरै नभनौँ, यसको विकल्प अहिले तत्काल हामीसँग छैन. तथापि यसको खपतलाई पहिला सन्तुलित मात्रामा र क्रमशः घटाउँदै जानु विकल्प छैन. यहाँलाई बताउँ एउटा कुरा, अहिले धेरै रेडियो सुनिस श्रोतालाई थाहा छैन होला, अहिले तपाईँले प्रयोग गरिराखेको युरिया 1 किलोको 160 रुपियाँ पर्छ नेपाल सरकारलाई. तपाईँले प्रयोग गरिराखेको डिएपी 1 किलोको 170 रुपियाँ पर्छ. तर तपाईँले कति तिरिराख्नु भएको छ युरियाको हकमा? 15 रुपियाँ चाहिँ बिलगन्जको बिलगन्ज विराटनगर भैरवको मूल्य हो, त्यसमा 1 रुपियाँ सहकारी लिन्छ, त्यो फेरि तपाईँले ढुवानी तिर्नुहुन्छ. 1 किलो तपाईँले पाउनु भएको छ अहिले, होइन? तर सरकारले कति तिरिया छ हेर्नु. त्यस कारणले युरियामा हाम्रो 90%भन्दा बढी अनुदान छ, अनि डिएपीमा हाम्रो 70-80% अनुदान छ. यत्रो ठुलो अनुदान राज्यले फेर्न सक्दैन. त्यस कारणले यो विषयमा हामी सबैले छलफल बहस गर्नुपर्ने अवस्था छ. यहाँहरूलाई बताउँ, अहिले हामीले 6,00,000 टन मात्रै किसानलाई अहिलेको मूल्यमा, अन्तर्राष्ट्रिय मूल्यमा र अहिलेको अनुदानको स्तरमा हामीले मल उपलब्ध गराउने हो भने हामीलाई 80 अर्ब रुपियाँ पैसा चाहिन्छ. अहिले हाम्रो मन्त्रालयको बजेट यहाँले सुनिराख्नु भएको छ, हाम्रो 50 अर्ब हो. अब 15 गते आउने बजेटमा हामीले केही बढ्ने अपेक्षा गरिएको छ. रासायनिक मलको लागि पनि हामीले कम्तीमा 40 अर्ब चाहिँ चाहिन्छ भनेका छौँ, होइन? यसरी हामीले काम गरिराखेका छौँ. तर यो विषय एकदमै गम्भीर हो, त्यस कारणले अब हामीले क्रमशः रासायनिक मलको अत्यधिक निर्भरतालाई कम गर्दै लगेर अब हाम्रा हाम्रै वरपर हुने प्राङ्गारिक मल, गोफे मल, प्राङ्गारिक मल, हरियो मल, उजेला, बायोचार भन्ने थुप्रै प्रविधिहरू छ. यसपालि हामीले यो थुप्रै प्रविधिहरूको बारेमा किसानलाई जानकारी दिन टेक्निकल बुलेटिन तयार गरेर स्थानीय तहहरू, प्रदेशहरूलाई र सङ्घीय निकायहरूलाई पठाएका छौँ. अनि हाम्रा वेबसाइटहरूमा, हाम्रा सोसियल मिडियाहरूमा यसको बारेमा पनि जानकारी गराएका छौँ. यो अर्को हाम्रो सरकारले गरेको अर्को कुरा चाहिँ हो. अब लास्ट अन्त्यमा अर्को वर्ष हामीले के गर्दैछौँ यसरी सम्झाउनु भन्ने कुरा गरौँ. अर्को वर्ष चाहिँ हामीले यही प्राङ्गारिक र जैविक मललाई एकदमै महत्त्व दिएर हामीले चाहिँ र अर्को माटो स्वास्थ्य सुधारलाई महत्त्व दिएर हामीले धेरै कार्यक्रमहरू ल्याउँदैछौँ. जस्तो माटो स्वास्थ्य सुधारलाई केन्द्रमा राखेर चाहिँ हामीले चाहिँ तपाईँको 250 पालिकामा चाहिँ हामीले 17 करोड 48 लाख
पैसा हजुर. आगामी दिनमा फेरि यिनै विषयमा हामी संवाद गर्नेछौँ. आजका लागि यहाँको महत्वपूर्ण समयलाई धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि तथा आपूर्ति महाशाखाका प्रमुख डाक्टर रामकृष्ण श्रेष्ठ. विदा दिनुहोस्. नमस्कार.